नमस्कार। रेडियोभिजन 91.6 मेगाहर्ज तथा www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 8 बजेको भिजन खबरको विशेष मेचीनगर खबरमा यहाँहरूलाई स्वागत गर्छु। म माया मितु। मेचीनगर खबर हरेक हप्ताको मंगलबार बिहान 8 बजेदेखि प्रसारण हुने गर्दछ र मेचीनगर खबरमा हामी मेचीनगरभित्र भएका विभिन्न गतिविधिका विषयमा कुराकानी गर्नेछौँ। त्यहाँका विकास निर्माणका काम, त्यहाँका प्रशासनिक कामहरू लगायत के कस्ता गतिविधिहरू भइरहेका छन्, काम गर्ने सिलसिलामा के कस्ता समस्याहरू रहेका छन् लगायतका विषयमा कुराकानी गर्नेछौँ। यसै सन्दर्भमा आजको मेचीनगर खबरमा हामीसँग मेचीनगर 13 का वडाध्यक्ष कृष्ण सिग्देल हुनुहुन्छ। उहाँलाई हाम्रा सहकर्मी गणेश पोखरेलले मेचीनगर वडा नम्बर 13 को पछिल्लो अवस्था कस्तो रहेको छ भनेर सोध्नु भएको छ।
अहिले सबैभन्दा जल्दो बल्दो विषय भनेको कोरोना भाइरसको संक्रमण, त्यसबाट मृत्यु, खोप अभियान यही छ। यो खोप अभियान कसरी चल्दैछ, कति जति अहिले सक्रिय संक्रमित हुनुहुन्छ, उहाँहरूको उपचारहरूको व्यवस्थापन कस्तो छ, कसरी काम गर्दै हुनुहुन्छ बताइदिनुहोस् न अध्यक्षज्यू।
अहिले यो संक्रमित दर चाहिँ वातै घटेको अवस्था छ, तर अहिले घोपामा चाहिँ धरान घोपामा एकजनाको आइसियुमा उपचार भइराखेको छ। उहाँलाई चाहिँ त्यो जोनसनको भ्याक्सिन लगाएपछि ज्वरो आएको, उहाँ चाहिँ लगभग 20 दिनदेखि उपचाररत हुनुहुन्छ। र अरू चाहिँ गम्भीर रूपमा त्यो बिरामीको संख्या त्यो अवस्था त देखिँदैन, तर 5-7 जनाको संख्यामा चाहिँ हस्पिटलाइज हुनुभएको छ। तर पहिलाको तुलनामा हामीले 90 जनाको टेस्ट गर्दा 30 जना चाहिँ संक्रमित देखिनुहुन्थ्यो भने त्यो दर अहिले घटेको छ। अहिले सिङ्गै 13 नम्बर वार्डमा 8 जना जति संक्रमित हुनुहुन्छ र त्योभन्दा अरू थप देखिएको छैन। र खोपका सन्दर्भमा चाहिँ हामीले कुपन सिस्टम गऱ्यौँ र त्यसलाई व्यवस्थापन गर्दाखेरि खोप लगाउने कुरालाई धेरै व्यवस्थित रूपमा मेचीनगरले खोप लगाउने कार्यक्रम अगाडि बढाइरहेको छ। भोलि पनि तिर्देप क्याम्पसमा भ्याक्सिन लगाउने कार्यक्रम छ। 20 गते हामीले वाडाको यो गत फागुन महिनामा सञ्चालन भएको कोभिसिल्डको दोस्रो डोज एस्ट्राजेनिका खोप लगायौँ र समग्रमा अहिले सरकारको सक्रियता खोप जुन ढङ्गले आइराखेको छ, स्थानीय सरकार, प्रदेश, केन्द्र सबैतिर चाहिँ समन्वय भएर जुन नेपाल सरकारले प्राप्त गर्ने जुन खोप हो त्यो खोपलाई चाहिँ सबै पक्षको पूर्ण रूपमा सहयोग छ, राम्ररी सञ्चालन भइरहेको छ। र ज जसले यो कोरोनाबाट कोभिडबाट चाहिँ ज्यान गुमाउनु भयो, हामीले हातेमालो सामुदायिक वनका अध्यक्षज्यूलाई गुमायौँ, यहीँ एउटा कारले अगाडि एकजना राई दम्पतिलाई गुमायौँ, लगभग हाम्रोमा 5-6 जनाको सङ्ख्यामा हामीले कोभिडको कारणले चाहिँ ज्यान गुमाउनेहरू हुनुहुन्छ, उहाँहरू प्रति म गहिरो दुःख व्यक्त गर्दछु, भावपूर्ण श्रद्धाञ्जली परिवारजनमा समवेदना अर्पण गर्दछु। र समग्रमा कोभिडका लागि अब हामीले अरू प्रभावकारी कामहरू गर्न सक्छौँ भन्ने एउटा आत्मविश्वासका साथ हामी सबै पक्ष मिलेर लाग्यौँ भने कोभिडलाई परास्त गर्न चाहिँ सक्ने रहेछौँ। सुरक्षित तरिकाले चाहिँ आफूलाई कसरी सुरक्षित राख्ने भन्ने कुरामा जनता सचेत भएको अवस्था छ।
अहिलेसम्म कतिजना जतिले चाहिँ कोरोना विरुद्धको खोप लगाइसक्नुभयो यहाँको वडामा, अब कति जति लगाउन बाँकी हुनुहोला, के छ अवस्था अध्यक्षज्यू?
हाम्रो वार्डमा 50 वर्ष माथिको सङ्ख्या चाहिँ त्यति धेरै ठुलो सङ्ख्या बाँकी छैन, अब लगभग 200-250 सङ्ख्या होला। अरू 50 वर्ष माथिको चाहिँ खोप लगाइसक्नु भएको अवस्था छ। त्योभन्दा तल चाहिँ अब विद्यार्थीलाई लगाइएको छ, केही स्वयंसेवकहरूलाई लगाइएको छ, औषधि पसल, किराना पसल, टेम्पो चालक, फ्रन्ट लाइनमा काम गर्ने अनि शिक्षकहरू, कर्मचारीहरू गर्दाखेरि 50 भन्दा तलको सङ्ख्या चाहिँ बाँकी छ, सामान्य थोरै सङ्ख्यालाई मात्रै लगाइएको छ।
यो त भयो कोरोनाको कुरा, यो कोरोनाले हामीलाई विकास निर्माण काम गर्ने गतिलाई पनि चेन्ज गर्नु पर्यो, भनेका बेला भने जसरी काम गर्न सकिएन, आम मान्छेलाई त तालिम दिने नेतृत्व विकास गर्ने गरीका कामहरू गर्नका लागि पनि यो कोरोनाका कारण कठिन भयो। यहाँको ओडामा यहाँ निर्वाचित भइसकेपछि चार वर्ष यहाँले काम गरिसक्नु भएको छ, पाँचौँ वर्षमा चाहिँ अन्तिम वर्षको बजेट कार्यान्वयन गर्ने ठाउँमा यहाँहरू हुनुहुन्छ। अहिलेसम्म यहाँले सम्झिनु पर्दा आफ्नो ओडामा आफू अध्यक्ष निर्वाचित भएपछि आफ्नो नेतृत्वमा साथीहरूको टिमका साथ के महत्त्वपूर्ण कामहरू गर्नुभयो, आफूले स्मरण गर्दा आफूले भनिरहँदाखेरि ठ्याक्क म निर्वाचित भएर आएपछि यी काम गरेँ भन्ने गरीका कामहरू के हुन् अध्यक्षज्यू?
यसमा चाहिँ हामीले जनताको बिचमा जुन प्रतिबद्धता जनाएका थियौँ, सिँगै जनतालाई थाहा छ यिनीहरूले गर्न खोजेर पनि कोभिडले प्रभावित गर्यो, यो यो कुराको समस्या यिनीहरूलाई आयो भन्ने कुरामा हाम्रो आम जनता, जनसमुदाय, राजनीतिक दल, सङ्घ संस्था सबै कन्भिन्स भएको अवस्था छ, उहाँहरूलाई सबै बुझ्नु भएको छ। अब समग्रमा हामीले यो बिचमा के गर्यौँ त तिमीहरूले भन्ने सन्दर्भमा चाहिँ हामीले पूर्वको फेवाताल भनेर चिनिएको, हामीले चिनाउन खोजेको 20 बिघाको निकाजोडा 3-4 क्षेत्रको कामलाई सुरुवात गऱ्यौँ। त्यसको चाहिँ हामीले जग बसायौँ। अहिले चाहिँ हामीले सरकारका विभिन्न मन्त्रालय विभिन्न ठाउँमा डिपिआर गरेर त्यसको फाइलहरू हामीले पुऱ्याएका छौँ र हाम्रो वडाले वडाको क्षमताले भ्याएसम्म हामीले हालसम्म त्यहाँ लगानी भएको 70-75 लाख बराबरको चाहिँ काम त्यहाँ भएको छ। त्यो एउटा हामीले सधैँ रहिरहने ठुलो योजनाको रूपमा र 10 करोड रुपियाँ चाहिँ माछा पालेर मात्र उत्पादन गर्न सकिने एउटा उत्पादनको क्षेत्रमा धेरै ठुलो चाहिँ काम गर्न सकिने योजना पनि यो हो। वातावरण संरक्षणमा पनि, पर्यावरण संरक्षण, वन संरक्षण थुप्रै कुरामा यसले काम गर्न सक्छ। दोस्रो चाहिँ हामीले 2 बिघा क्षेत्रमा चारालीको साप्ताहिक आइतबारे बजारलाई व्यवस्थापन गरेका छौँ र सधैँ लागिराखेको मार्केटलाई चाहिँ हामीले सुपर मार्केटको रूपमा विकास गर्न यो वर्ष 1.5 करोड बराबरको रकम त्यो योजनामा आउँदैछ र त्यसैभित्र हामीले शौचालय यो वर्ष बनाएका छौँ। त्यो शौचालयको काम हामीले 15 लाख बराबरको स्मार्ट शौचालय जो अपाङ्ग सहितको एउटा नमुना शौचालय निर्माण भएको छ तारालीको सर्पदंश हस्पिटल भन्दा केही उत्तरपट्टि पूर्वपट्टि आइतबारे पुरानो हटिया भन्छौँ हामी त्यसलाई, सामुदायिक हल 400 मान्छे अट्ने बराबरको बनायौँ। हामीले 39 टोल विकास संस्थालाई 1-1 सटर उपलब्ध गराउने भन्ने हिसाबले आफ्नो उत्पादनलाई आफै बजारमा बेच्ने गरी भनेर हामीले चाहिँ त्यसको 4 सटर निर्माण गरेर काम सुरु गरेका छौँ र यसपालि आएको थप बजेटबाट तिनै सटरहरू विस्तार गर्ने कार्यक्रम हाम्रो छ, जस अन्तर्गत 1.5 करोड बजेट प्राप्त हुँदैछ। त्यसको चाहिँ हाम्रो नगरपालिकाले आवश्यक सबै कामहरू अगाडि बढाएको छ। त्यस्तै खानेपानीको क्षेत्रमा 11 करोडको योजना हामीले प्राप्त गरेका छौँ। त्यो 13 नम्बर वार्डमै 2 वर्षभित्र त्यो योजना सम्पन्न हुने गरी हामीले काम गरिरहेका छौँ र अब त्यही नगर 13 खानेपानी को अभावमा रहँदैन, हामीले शुद्ध खानेपानी घर घरमा पुर्याउन सक्ने अवस्था बनेको छ। त्यस्तै उत्तर गङ्गा भनेर हामीले चाहिँ एउटा पर्यटनकै हिसाबले चिनाउन खोजेको तारालीमा चाहिँ उत्तर बगेको नदी पनि छ र त्यसलाई चिनाउने हिसाबले हामीले त्यसको संरक्षणमा पनि त्यसमा 2-3 फलामे पुल हामीले 3 फलामे पुल निर्माण गरिसकेका छौँ। यो वर्ष एउटा थप्दैछौँ, 4 फलामे पुल हुन्छ। त्यहाँ कुवा, पानी उम्लिने कुवाको संरक्षण गरेका छौँ, त्यसमा लगानी भएको छ। पक्की पुलहरू हामीले चाहिँ अहिलेसम्म 3 पक्की पुलहरू मध्ये 2 पक्की पुल निर्माण सम्पन्न गरेका छौँ। एउटा पक्की पुलको ढलायन यो वर्ष हुन्छ, अर्को नयाँ पक्की पुलको सुरुवात यो वर्ष हुन्छ। वडा रिङ रोडको हामीले सुरुवात गरेका छौँ, वडा रिङ रोडको केही भाग यसपालि पिच हुन्छ, केही भाग चाहिँ रेखाङ्कन गर्न बाँकी छ, त्यो हामी पुरा गर्छौँ। त्यस्तै शहीद छविलाल मार्ग को कालो पत्रेको काम सुरु भएको छ। यो वर्ष प्रदेश सरकारबाटै थप बजेट मुख्यमन्त्री ग्रामीण सडक आयोजना अन्तर्गत हामीले सुरु गऱ्यौँ र त्यो काम यो वर्ष अगाडि बढ्छ। त्यस्तै 2 किलोमिटर बाटो चाहिँ एक वार्ड 2 किलोमिटर बाटो कालो पत्रे गर्ने कार्यक्रम चाहिँ वार्ड र नगर मिलेर गर्ने कार्यक्रम अन्तर्गत चाहिँ थियो। त्यो यो वर्ष 2 किलोमिटर बाटोको काम सुरुवात हुन्छ। सघन सहरी मार्फत हामीले यो वर्ष केही योजना हामीले प्राप्त गरेका थियौँ। त्यसको चाहिँ यो पानी परेको कारणले कालो पत्रेको काम हामीले रोकेका छौँ। पानी यो पर्न छोडेर एक हप्ता जति घाम लाग्यो भने हामीले केही भाग चाहिँ तुरुन्तै कालो पत्रे गर्छौँ। र अरू सघन सहरी मार्फत हामीलाई अरू बाटोहरू पनि धेरैवटा योजनाहरू परेको छ। त्यो यो यो आर्थिक वर्षमा काम सम्पन्न हुन्छ। त्यस्तै हामीले चाहिँ सङ्घीय सरकार मार्फत नै हामीले अरू 6 बाटो र एउटा पक्की पुल समेत हामीले प्राप्त गरेका छौँ। त्यसको काम पनि हामी यो वर्ष गर्छौँ। र समग्रमा यो हाम्रो कार्यकालभित्र अब हामी अब जति समय रहन्छौँ त्यो हामी बसेको समय र अरू बाँकी 1 वर्षको समयभित्र लगभग 35 करोड बराबरको काम हाम्रो वडामा हुँदैछ। जसमध्ये हामी अब फागुन चैत विदा कहिलेसम्म रहन्छौँ त्यतिन्जेल कति कार्यान्वयन हुन्छ र बाँकी रहेको कुरा चाहिँ अर्को 1 वर्षभित्र चाहिँ कार्यान्वयन हुने गरी 2 वर्षका योजनाहरू भएको हुनाले मैले यसरी 2 वर्षको समयमा अब बाँकी कुरा मैले राखेँ। तर विगतको कुरा हेर्दाखेरि हामीलाई कोभिडले धेरै ठुलो असर पुर्यायो। सुरुमा हामी स्थानीय सरकारको कानुन बनाउने कुरादेखि लिएर हरेक कुरामा चाहिँ नयाँ पनि भएको अध्ययन धेरै गर्नुपर्ने पढ्नुपर्ने धेरै बुझ्नुपर्ने धेरै भएकोले 1-2 वर्ष समय हामीले अलि अलमल अलमलको हिसाबले हाम्रो चल्यो। तथापि हामीले धेरैवटा कामहरू उठायौँ र पछिल्लो 2 वर्ष कोभिडले एकदमै ग्रस्त बनायो। तथापि हामीले योजनाहरू अगाडि बढायौँ र समग्रमा चाहिँ यो कोभिड नआउने अवस्था भए अरू धेरै गर्न सकिन्थ्यो। हामीले त्यो जनतालाई त्यो भन्ने ठाउँ चाहिँ रह्यो। तर समग्रमा काम भएको छ र चाराली चोक उत्तरतर्फ मेची राजमार्गलाई 13 नम्बर वार्डको सीमा क्षेत्रभित्र दुवैपट्टि ड्रेन बनाएर हाइवेलाई चौडा गर्ने गरी 5 करोडको बजेट हामीले त्यो प्राप्त गरेका छौँ। र तटबन्धनका योजनाहरू छन्, सिँचाइका योजना छन्। वडाले यो वर्ष मात्रै 13 वटा वडाले र नगरपालिकाको मिलाउँदाखेरि हामीले झन्डा 18 वटा डिप बोरिङ गरेका छौँ। अघिल्लो आर्थिक वर्षमा पनि हामीले डिप बोरिङलाई प्राथमिकतामा राखेर हामीले काम गऱ्यौँ। युवा उद्यमशीलताको क्षेत्रमा हामीले सुरुदेखि भन्दै आयौँ तर मेसिनहरू खरिद गर्ने त्यो बारेमा बुझ्ने त्यसको बारेमा अध्ययन गर्ने कुराका सन्दर्भमा केही कठिनाइहरू आएको एक ठाउँबाट अर्को ठाउँमा जान समस्याहरू भएको कारणले त्यो चाहिँ थोरै प्रभावित भएको थियो। तर त्यो योजनालाई हामीले चाहिँ हल्यामा क्रमागतमा राखेर यो वर्ष मेचीनगर 13 चाहिँ मकैको चिउरा उत्पादन गरेर झापावासीलाई र सिङ्गे नेपाललाई खुवाउने प्रयास गर्नेछ। त्यसको काम हामी यो दसैँ तिहारसँगै हामी त्यसलाई चाहिँ अगाडि बढाउँदैछौँ। यो गम्छा ढाका यो आदिवासीहरूको चाहिँ पेटानी लगायतका कामहरूमा हामी आफैले उत्पादन गर्ने भनेको त्यसको मेसिनहरू हामीले ल्याइसकेका छौँ। यो वर्षबाट त्यो काममा कामलाई चाहिँ उत्पादनतर्फ हामी लान्छौँ। वडालाई चाहिँ अहिलेको विज्ञान प्रविधि युक्त बनाउनका निम्ति हामीले यो डिजिटल प्रविधिलाई अगाडि सारेका छौँ र हामीले चाहिँ स्टेसन हामीले बनाइसकेका छौँ वडा कार्यालयभित्रै र बाहिर पनि हामीले त्यसको डिस्प्लेहरू राखेर डिजिटल डिस्प्लेको कामलाई पूर्ण गर्नेछौँ। जस अन्तर्गत सबै सूचनाहरू सबै योजनाका फोटोहरू स्पोर्टमा भएका कामहरू सबै कुरालाई हामीले त्यसलाई प्रसारण गर्न सक्नेछौँ। र त्यसका निम्ति हामीले इन्डोर डिस्प्ले एउटा मेसिन हुँदो रहेछ मोबाइल जस्तै लगभग 6 फिट हुने हुँदो रहेछ त्यो खरिद गरेर ल्याउने काम हामीले सकेका छौँ। र यो वर्ष बाहिरपट्टि हामी राखेर डिस्प्लेको काम हामीले चाहिँ डिस्प्लेमा देखाउन सक्ने अवस्था छ। यो नानीहरूलाई खेल्दै पढ्दै गर्ने उद्देश्यले दशरथ माविमा शान्ति प्राविमा हामीले घुम्ने पिङ सहितको चिल्ड्रेन पार्कको परिकल्पना अगाडि सारेका थियौँ, बजेट राखेका थियौँ। यो वर्ष हामीले त्यो काम सम्पन्न गर्नेछौँ। त्यस्तै यो हाम्रो धार्मिक मठ मन्दिर सामुदायिक भवन हाम्रो चाहिँ संस्कृतिका कुराहरू, यी सबै कुराहरू संरक्षण गर्ने हिसाबले हामीले बजेटहरू राखेका छौँ। त्यसमा ज्येष्ठ नागरिकको चौतारी बनाउने कार्यक्रम पनि रहेको छ, युवा क्लबको भवनलाई अलिकति व्यवस्थित गर्ने कुरामा पनि बजेट राखेर गएका छौँ। अनि खास गरी हामी रिङ रोडलाई, वडा रिङ रोडलाई अलिक बढी जोड दिँदाखेरि हाम्रा चाहिँ बाटाहरूको चाहिँ निकास सजिलो हुने हामीले ठहर गरेर त्योतर्फ पनि हामीले काम गरेका छौँ। ड्रेन निर्माण गर्ने, बाटोको स्तर उन्नति गर्ने, इन्टरलक बिछ्याउने कुरामा सबैभन्दा बढी बजेट यो वर्ष इन्टरलक बिछ्याउने सन्दर्भमा 13 नम्बर वार्डले बजेट चाहिँ विनियोजन गरेको छ। अघिल्लो आर्थिक वर्षमा पनि हाम्रो चाहिँ केही इन्टरलकको कामहरू भयो, लगभग 10-15-16 लाखको काम भयो, तर यो वर्ष झन्नै झन्नै 45-50 लाख बराबरको रकम हामीले बाटो इन्टरलक गर्ने कार्यका निम्ति बजेट छुट्याएका छौँ। र यो आदिवासी जनजातिहरूको संस्कृति संरक्षणमा बाजागाजाका कुराहरू, ती लोप हुँदै गएका बाजाहरू पनि खरिद गर्ने, गरमथानहरूको संरक्षण गर्ने, यो पानी उम्रिने एउटा मूल पानी भन्छ त्यसको चाहिँ संरक्षणमा अलिक बढी व्यवस्थित तरिकाले त्यसलाई काम गरेर पर्यटन क्षेत्रमा हामीले चाहिँ आकर्षण बढाउने, यो पाउपाथीबाट गुम्बा लगायत यो वन क्षेत्रमा पनि केही धार्मिक मठ मन्दिरहरू छन् तिनीहरूको संरक्षणमा चाहिँ काम गर्ने, मलामी टहराको निम्ति हामीले गरेका छौँ, स्वास्थ्य स्वयंसेविकाहरूलाई साइकल किनिदिने गरेको बजेट राखेका छौँ, टोल विकास संस्थालाई तालिमको कुरा छ, बालबालिकालाई सामग्री वितरण र महिलाहरूका निम्ति विशेष कार्यक्रमका निम्ति बजेट छुट्याएका छौँ। दुर्गा पूजा लगायत अरू चाहिँ धार्मिक कुराहरू हुने गर्छ, त्यसका निम्ति हामीले चाहिँ केही केही बजेट हामीले संस्कृति संरक्षण गर्ने अथवा त्यसले कुनै ठोस सामग्रीहरू खरिद गर्नका निम्ति हामीले बजेट राखेका छौँ। अपाङ्गका निम्ति विशेष हामीले बजेट राखेका छौँ। र वार्डमा अब हुँदै गर्ने कुरामा एकदमै दूरदराजमा रहेर अझै पनि दुःख पाइरहनु भएको जनताहरूको समस्यालाई हेरेर हामीले 2-3 वटा फलामे पुल यो वर्ष छपेका छौँ। पक्की पुलहरूसँगै फलामे पुलहरू पनि हामीले सँगसँगै बनाउँदै लगेका छौँ। र त्यस्तो सन्तुष्टि भएन, काम चाहिँ एकदमै केही गर्न सकिएन भन्ने हाम्रो कुरा छैन। 39 वटा टोल विकास संस्थाभित्र हामीले चाहिँ सबै ठाउँमा केही न केही देखिने गरेको कामहरू हाम्रो कार्यकाल भित्र होस् भनेर हामीले चाहिँ त्यो काम गरेका छौँ। र खास गरी हामी सँगसँगै हरेक कुरामा वडामा एउटा मेलमिलाप समिति पनि छ, मेलमिलाप समितिका निम्ति पनि सानो भए पनि हामीले बजेट राखेका छौँ र उहाँहरूले झैँ झगडा घुटी सिमाना विवाददेखि लिएर धेरै कुराहरू वार्डमा जति समस्या आउँछन् हामीले मेलमिलाप समितिमा लगेर त्यो सबै समस्याहरू राख्छौँ र त्यहाँबाट चाहिँ समस्याको हल गर्ने गरेका छौँ। सँगै राजनीतिक दलको पनि हामीलाई पूर्ण सहयोग विगतदेखि भइरहेको छ, त्यसमा हामी सन्तुष्ट छौँ। अरू स्वास्थ्यका निम्ति स्वास्थ्य चौकीलाई व्यवस्थित अरू व्यवस्थित गर्नका निम्ति यो वर्ष ल्याब राखेर जाने, सबै रगत दिसा पिसाब खकार सबै चाहिँ स्वास्थ्य चौकीमै परीक्षण हुने गरेको व्यवस्था मिलाएका छौँ। युवाहरूका निम्ति तालिमको बजेट तालिमहरू चाहिँ अहिलेसम्म गर्न सकिएन, लागु औषध दुर्व्यसनदेखि लिएर थुप्रै समस्याहरू छन्, उनीहरूलाई उद्यमी बनाउनु पर्नेछ। युवा उद्यमशीलतामा हामीले 18 लाख बजेट हाम्रो छ, अरू थप बजेटका निम्ति पनि हामी पहल गरिरहेका छौँ। सँगै तालिम पनि दिनुपर्ने अवस्था छ। वडा अध्यक्ष कप खेलकुदमा पनि यो वर्ष हामीले चाहिँ केही बजेट राखेका छौँ, हामीले लगभग 1.5 लाख बराबरको रकम चाहिँ यो वर्ष खेलकुदमा हामीले गर्छौँ। स्वास्थ्य बिमा कार्यक्रममा हामीले बजेट राखेका छौँ, जुन विपन्न परिवारका निम्ति स्वास्थ्य बिमामा हामीले चाहिँ केही बजेट खर्च गर्नेछौँ। र सामुदायिक प्रहरी र समुदायको बिचमा साझेदारी कार्यक्रम छ, त्यसमा पनि हामीले यो वर्ष चाहिँ शान्ति सुरक्षा लगायत कानुन विषयहरूलाई जनताको बिचमा लाने कुरामा हामीले त्यहाँ पनि केही बजेटहरू राखेर काम गर्दै गरेको अवस्था छ। र समग्रमा नहर पैनी बिउ बिजन अहिले खास गरी रातो केराको बिरुवा चाहिँ वितरणको कार्यक्रम हामी तत्काल गर्दैछौँ, इन्डोनेसियाबाट हामीले रातो केरा चाहिँ मगाएका छौँ, त्यो आएको छ र त्यो चाहिँ लगभग 5 इन्चीको बिरुवा आएको, हामीले अहिले 1 फुटभन्दा बढी झन्डै 1.5 फुट बराबर हाइटको बिरुवा बनाइसकेका छौँ, त्यसलाई वितरण गर्छौँ। यो पशु कार्यक्रम राखेका छौँ, पशुहरूको लागि पनि यो मानव स्वास्थ्य जतिकै पशुपालन रोगी हुने बिरामी हुने लगायतका समस्याहरू छन् त्यसलाई पनि व्यवस्थापन गर्दैछौँ। र मैले यो सामुदायिक हलहरूमा चाहिँ हाम्रो बजेट अलिकति अभाव भएको देखियो, जस्तो हामीले ओम शान्तिको एउटा भवन छ त्यो भवनका निम्ति चाहिँ माथिल्लो तलामा ट्रस राखेर चाहिँ थोरै बजेट वाले राखेको छ, त्यो बजेट अभाव हुन्छ कि भन्ने देखिएको छ। प्रगति सामुदायिक वनमा हामीले 6 ढलाई गरेका छौँ, अरू बाँकी कामका निम्ति बजेट अभाव छ। किराँत याक्तुङ चुम्लुङको भवनका निम्ति गत आर्थिक वर्षमा हामीले बजेट राखेका थियौँ, त्यहाँ पनि के बजेटहरू अभाव हुन्छ कि भन्ने चाहिँ देखिएको छ गणेश सर।
अहिले चाहिँ जुन ढङ्गले तपाईँले ओडाको सर्वाङ्गीण विकासका लागि काम गरिरहेका विषयवस्तुहरू जानकारी दिनुभयो, यो रातो केरा भनेको चाहिँ कस्तो के हो, यसको बिरुवा चाहिँ कहाँ पाइन्छ, कहाँ कहाँ उत्पादन हुन्छ, यसका बारेमा अलिकति बताइदिनुहोस् न।
यो रातो केरा चाहिँ खास गरी सुगरका बिरामीहरूका निम्ति प्रभावकारी हुन्छ भन्ने चाहिँ हामीलाई त्यो कुरा आएको छ। अब यो चाहिँ हामीले लकडाउनकै समयमा बाहिरबाट नै मगायौँ र यो केराको चाहिँ पात हरियो हुने, डाँठहरू त्यो केराको थाम भन्छ त्यो पनि रातो हुने, त्यसको पातमा गएको डाँठहरू पनि रातो हुने, पसाउँदा पनि रातै पसाउने, कोसा पनि रातै हुने, पाक्दाखेरि त्यो कोसाभित्र चाहिँ सेतै हुने, त्यस्तो खालको देखिन्छ र आफैमा एउटा आकर्षक देखिन्छ। त्यो जाजी केरा जस्तै टाइपको प्रजातिको केराको बिरुवा रहेछ र त्यसलाई चाहिँ एउटा नयाँ फलफुलको रूपमा चाहिँ नयाँ चिज भित्राउन 13 नम्बर वार्डले यो वर्ष काम गर्दैछ र यो केरा खास गरी मेची नगरमा चाहिँ बाहुन्डाङ्गी क्षेत्रमा धेरै राम्रो उत्पादन हुन्छ भन्ने विज्ञहरूको भनाइ छ। अब हामी 13 नम्बर वार्डमा कतिको उत्पादन गर्न सक्छौँ, 1 वर्षभित्र रोपेको 1 वर्षभित्र यो केरा पाकिसक्छ भन्ने छ।
भनेपछि यो रातो केराको बिरुवा चाहिँ कति ल्याउनु भएको छ, एकै ठाउँमा लगाउँदै हुनुहुन्छ अथवा किसानहरूलाई एउटा एउटा गरेर बाँड्दै हुनुहुन्छ, कसरी?
हामीले एक घर धुरी एक बिरुवा बाँड्दैछौँ र यो चाहिँ हाम्रो वार्डमा झन्डै 2000 घर धुरी हुनुहुन्छ र हामीले चाहिँ त्यो बिरुवा चाहिँ धेरै सानो बिरुवा आउँदो रहेछ, झन्डै 3200 जति बिरुवा हामीले चाहिँ मगाएका थियौँ, त्यसमा 1000 जति बिरुवा चाहिँ मरेरै जाँदो रहेछ, त्यो चाहिँ लगभग 2200 बिरुवा हामीसँग हुन्छ।
अहिले चाहिँ यहाँले गरेका सबै कामहरूका सन्दर्भमा हामीले कुरा गरिरहँदा यहाँको वडा कृषिमा आश्रित नागरिकहरू बढी भएको वडा पनि हो, कृषिका क्षेत्रमा पनि यहाँले सिँचाइको सुविधाहरूका लागि कुरा गर्नुभयो, यहाँले बजारीकरणको पनि कुरा गर्नुभयो, तर यो धानहरू जस्ता हाम्रा परम्परागत बालीहरूको बजार चाहिँ साँच्चै खस्किएको छ अघि?
यो चाहिँ अब हामी अब हाम्रो छिमेकी राष्ट्रको हामीलाई सहयोग छ, सबै कुरा छ, तर कृषि क्षेत्रमा हामी स्वतन्त्र छैनौँ भन्ने लाग्छ मलाई चाहिँ, किनभने हामी आफैले उत्पादन गरेको वस्तु सहज बजार पाउन गाह्रो हुने अवस्था छ र त्यसका निम्ति हामी बजारको तयारी गर्दैछौँ र यसमा चाहिँ म आफूलाई मेरो मनमा खेलेको कुरा चाहिँ के छ भने एउटा चामल पसल होस् जहाँ चाहिँ चामल बाहेक केही पनि नपाओस्, तर चामलको कतिवटा प्रकार हो त्यो सबै प्रकारको चामल पाइयोस्, त्यो हिसाबले एउटा चामल पसल चाहिँ थोक पनि बेच्ने खुद्रा पनि बेच्ने ढङ्गले एउटा व्यवस्थापन होस्, अर्कोले दालको मात्रै कारोबार गरोस्, अर्कोले सुक्खा सब्जी जस्तो प्याज भयो लसुन भयो आलु भयो, अर्कोले हरियो सब्जी त धेरैवटा पसल चाहिएला, यसरी चाहिँ सबै पसलहरू क्याटागोराइज गर्ने हो भने धेरैलाई रोजगारी हुने रहेछ, यहाँ हजारौँ वस्तुहरूको बजार छ, तर सबैले अलिअलि अलिअलि तासो चुसो राख्ने हुँदाखेरि व्यापार चाहिँ कसैको पनि सन्तोषजनक तरिकाले भयो भन्ने चाहिँ थोरैको मात्रै सुनिन्छ, तसर्थ यसमा चाहिँ एउटा छुट्टै किसिमको योजना बनाएर जानुपर्छ भन्ने हिसाबले हामीले एउटा नमुनाका निम्ति त्यो काम सुरु गरेका छौँ र हामीले किसानहरूलाई जस्तो स्प्रेको सुविधा उपलब्ध गराउने र हामीले त यो ट्र्याक्टरको निम्ति हाते ट्र्याक्टर चाहिँ त्यति धेरै सक्सेस छैन भन्ने पनि छ, फेरि सानो यो बेमौसमी तरकारी फलफुलको काम गर्नका निम्ति हाते ट्र्याक्टरकै जरुरी छ, तसर्थ केही हाते ट्र्याक्टर पनि हामी यो वर्ष खरिद गर्छौँ। कुटानी पिसानीमा पनि हामी 35,000 एउटा मिल पाउँदो रहेछ, 30-35,000 पर्ने, त्यसलाई पनि टोल वाइज रूपमा एउटा कसरी पुर्याउन सक्छौँ हामीले यो वर्ष त्यसलाई पनि टार्गेट गरेका छौँ। र खास गरी यो सखुवाको पातको चाहिँ नुना टपराको कुरा पनि हामीले चाहिँ अगाडि सार्नुपर्छ, यो महिलाहरूका निम्ति एउटा कार्यक्रम दिनुपर्छ भन्ने हामीले चाहिँ त्यो सोच बनाएका छौँ। र वडा कार्यालयको भवनका निम्ति हाम्रो चाहिँ 77,00,000 वडा कार्यालय भवन ठेक्का लागेको छ, स्वास्थ्य चौकी भवन हामीले निर्माण सम्पन्न गरेका छौँ, उज्यालो 13 अन्तर्गत वडाभरि चाहिँ हामीले सडक बत्ती बाल्ने कार्यक्रम अन्तर्गत छुटेको क्षेत्रलाई यो वर्ष पुरा गर्छौँ।
यहाँ एमालेबाट निर्वाचित जनप्रतिनिधि, अहिले यहाँहरूको पार्टी विभाजन भइरहेको छ, यो विभाजनमा चाहिँ पार्टीको संस्थापन पछि एमाले नै रहने कि अथवा एकीकृत समाजवादीमा जाने कि भन्ने गरेका कुरा पनि थुप्रै कार्यकर्ताहरूमा चलिरहेका छन्। यहाँको 13 नम्बर वडामा चाहिँ एमाले विभाजनको असर कस्तो छ र यहाँहरूले के गर्दै हुनुहुन्छ?
हामी एमालेबाट निर्वाचित मात्रै होइन, हामी जन्मजात एमाले हो, तसर्थ एमाले भन्दा बाहिरको परिकल्पना व्यक्तिगत रूपमा मबाट हुँदैन। पार्टीभित्र अन्तर सङ्घर्ष हुन्छ, फरक विचार हुन्छ, बहस हुन्छ, छलफल हुन्छ, त्यसमा मेरो विचार मलाई लागेको मेरो मनमा मेरो आत्मामा आएको जनतालाई यसो गर्दा चाहिँ बढी सुविधा होला भन्ने लाग्ने सन्दर्भमा छलफलमा बहसमा विचारमा चाहिँ बहस गर्ने कुरामा म सधैँ लालायित हुन्छु। त्यो जिज्ञासा सबै मान्छेमा फरक फरक ढङ्गले आउँछ, तर यो पार्टीभित्र अन्तर सङ्घर्ष गर्ने कुरा ठिक थियो, तर पार्टी नै विभाजन गर्ने कुरा चाहिँ यो चाहिँ आफ्नो खुट्टामा आफै बन्जरो हान्ने जस्तो काम हुन्छ भन्ने व्यक्तिगत रूपमा मेरो ठहर छ। र हाम्रो वडाबाट कुनै पनि जनप्रतिनिधि हामी चाहिँ पार्टी विभाजनको पक्षमा छैनौँ, र हाम्रो सिङ्गै वडाबाट पनि हालसम्म मैले त्यसरी चाहिँ विभाजनमा जाने विभाजनको पक्षमा उभिने भनेर चाहिँ कोही कार्यकर्ता मैले भेटेको छैन।
हामी कार्यक्रमको अन्त्यमा छौँ र अन्त्यमा यो रेडियो सुन्दै गर्नुहुने आम श्रोताका लागि यहाँ एकजना युवा जनप्रतिनिधि मेचीनगरतिरको अध्यक्षका रूपमा आम नागरिकहरूलाई यहाँको तर्फबाट थप सन्देश के छ कृष्णजी?
थप सन्देश चाहिँ म के राख्न चाहन्छु भने यो पूर्व पश्चिम काँकरबिटादेखि पश्चिम महाकालीसम्म हाम्रो पूर्व पश्चिम हाइवे छ। आगामी 100 वर्षमा यो हाइवेको दायाँ बायाँ 10-10 किलोमिटर सिलगढी जस्तो घना सहर होला, उत्तर दक्षिण हाइवेहरू पनि छन् त्यसको पनि दायाँ बायाँ 10-10 किलोमिटर घना सहर होला, त्यसपछि हाम्रो हातमुख जोड्ने बाटो खोइ, त्यसपछि इन्डियाले हामीलाई नाकाबन्दी गर्यो भने हामी भोग भोगै मर्ने दिन अबको 100 वर्षपछि हाम्रो सन्ततिले भोग्नुपर्छ होला। तसर्थ यो उत्पादनशील जमिनलाई कसरी जोगाउने, कालो नुनिया धान फल्ने 70-80-90-100 मन धान फल्ने खेतमा चाहिँ ड्याङ बालुवा हालेर प्लटिङ भएर बिक्री भइराखेको छ, हामी चाहिँ त्यो सिफारिस गर्न बाध्य छौँ। सबै कुरा चाहिँ राज्यले हेर्न पर्छ, तसर्थ 30 बिघा हो कि 50 बिघा हो कि सबै जमिनहरू चाहिँ खेती योग्य जमिनहरू चाकलाबन्दी गरेर यो एरिया धान खेतीलाई, यो एरिया मकै खेतीलाई, यो एरिया गहुँ खेतीलाई भनेर एक एकवटा उसमा चाहिँ जमिनहरू छुट्याएर त्यो जमिनहरू जोगाउनु पर्छ। मैले सुन्दैछु इन्डियामा चाहिँ कुनै क्षेत्रमा, मेरो एकजना साथी इन्डिया घुम्न जानुभएको, जाँदाखेरि चाहिँ यो धान खेतीको एरियामा कसैले चाहिँ आफ्नै जमिनमा कम्पाउन्ड गरेर प्लटिङ गरेर चाहिँ घरहरू आदि आदि पिल्लर उठाएर आदि आदि ढलान गर्न नभ्याएको आदि आदि चाहिँ पिल्लर उठाएर चाहिँ गरेको अवस्थामा सरकारले थाहा पाएर यो चाहिँ हाम्रो यो खेतीको चाहिँ ब्लक यो एरियामा चाहिँ यसरी चाहिँ यो चाहिँ कानुन विपरीत काम गरेको भनेर केन्द्रीय सरकारले नै एक्सन लिएर चाहिँ उहाँलाई कारवाही अगाडि बढाउँदै रहेछ भन्ने सूचना मलाई एकजना साथीले दिनुभएको थियो। तसर्थ हामीले बाख्रा पाले पनि 30 बिघामा पाल्ने कि भैँसी पाले पनि 30 बिघाको एरियामा पाल्ने, गाई पाले पनि 30 बिघामा, धान खेती 30 बिघामा, यसरी चाहिँ जग्गाहरूको संरक्षण गरेर आफ्नो जोड्ने ठाउँ चाहिँ उत्पादन हुने जमिनहरू झापा मोरङ सुनसरी सबैभन्दा बढी चाहिँ उत्पादनशील जमिन भनेर हाम्रो देशको आङ्कडामा छ। धान खेतीका निम्ति झापा मोरङ सुनसरीमा जुन ढङ्गले सहरीकरण हुँदैछ, भविष्यमा हामीले के खाने, म यही एउटा सूचना भनौँ अथवा जिज्ञासा भनौँ अथवा सन्देश भनौँ, म हजुरको रेडियो मार्फत यही कुरा भन्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो मेची नगर नगरपालिका वडा नम्बर 13 का वडाध्यक्ष कृष्ण सिग्देल, हाम्रा सहकर्मी गणेश पोखरेलसँग कुराकानी गर्नुहुँदै। यिनै कुराकानीका साथमा हामी मेचीनगर खबरको अन्त्यमा छौँ। अर्को हप्ता हामी अन्य विषयवस्तु लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि मेचीनगर खबरबाट बिदा दिनुहोस्। नमस्कार।